القرآن والحديث إلى أن هذا الباب باب توقيفي لا مجال للعقل فيه. نعم.
الحمد لله والصلاة والسلام على رسول الله وعلى آله وصحبه ومن والاه. مؤلف رحمه الله تعالى يهاب فرماته هي: وما نطق به القرآن والحديث وقالت اليهود يد الله مغلولة إلى آخره. اسكي بارے میں شیخ حفظه الله فرماتے ہیں کہ یہاں مؤلف ایک اہم مبحث جو اسماء و صفات باری تعالی سے متعلق ہے اس میں داخل ہوتے ہوئے یہ فرماتے ہیں وما نطق به القرآن والحديث. اس میں واضح یہ بات ہے کہ یہ باب توقیفی ہے اور اس میں آج عقل اور قیاس کا کوئی دخل نہیں ہے. باب جو صفات باری تعالی سے متعلق ہے اور یہ عقائد کا باب ہے اور توقیفی باب، اس میں صرف نصوص پہ توقف کیا جائے، نہ اس سے کم نہ زیادہ.
من الصفات ما يتعلق بإثبات صفة اليد لله جل وعلا، فبعد أن ذكر قول الله جل وعلا وقالت اليهود يد الله مغلولة غلت أيديهم، تكملت الآية ولعنوا بما قالوا بل يداه مبسوطتان، فالدلالة في هذه الآية على إثبات صفة اليد في قول الله جل وعلا يد الله، وفي قوله بل يداه مبسوطتان. نعم.
شكرا سيد الكريم
المؤلف رحمه الله اللہ رب العزت کی صفت ید، ہاتھ کی صفت کا اس بات کرتے ہوئے استدلال کرتے ہیں اس آیت سے کہ یہودیوں نے کہا کہ اللہ رب العزت کا ہاتھ جو ہے وہ ٹنڈا ہے، تو ید اللہ سے متعلق جو بات ہے وہ یہ ہے کہ اللہ کا ہاتھ ہے. اور آیت کے بقیہ حصہ میں یہ بھی ہے لعنوا بما قالوا بل يداه مبسوطتان، یہودیوں پر لعنت بھیج دی گئی بلکہ اللہ کے دونوں
قال
ہاتھ.
وما أشبه هذا من القرآن والحديث، يعني ما أشبه هذا المعنى في قول الله جل وعلا مثلا والأرض جميعا قبضته يوم القيامة والسماوات مطويات بيمينه، فهذه أيضا تدل على صفة اليد لله جل وعلا. قول النبي صلى الله عليه وسلم كذلك المقسطون أي العادلون عند الله على منابر من نور عن يمين الرحمن، وكلتا يديه يمين، عن يمين الرحمن وكلتا يديه يمين. وكذلك هذه الأدلة تدل على إثبات صفة اليد لله جل وعلا، لكن لا بد أن نعلم أنه لا يلزم من إثبات الصفات المشابهة ولا أيضا معرفة الكيفية، فإن لله الصفات التي تليق بجماله وجلاله وكماله سبحانه وتعالى، وصفات المخلوق صفات تليق بنقصه وضعفه. نعم.
مؤلف رحمہ اللہ یہاں پہ ذکر کرتے ہیں کہ جو آسمان اس کے دائیں ہاتھ میں اس وقت لپٹے ہوئے ہوں گے، اور اس جیسے دوسرے جو نصوص ہیں قرآن و حدیث سے، جس طرح والارض قبضته یوم القیامہ، اس ہاتھ اس کے قبضے میں ہوگی، اس کی مٹھی میں ہوگی زمین قیامت والے دن، اور نبی علیہ الصلوۃ والسلام کی حدیث مبارکہ جس میں ہے کہ المقسطون عند اللہ علی منابر من نور، کہ جو عدل کرنے والے ہیں وہ اللہ کے ہاں نور کے ممبروں کے اوپر ہوں گے. عن یمین الرحمن، رحمان باری تعالی کے دائیں ہاتھ، اور اس کے دونوں ہاتھ دائیں ہیں، دونوں ہاتھ یمین ہیں. اور یہاں پہ یہ جاننا ضروری ہے، اس کے بنا چارہ نہیں، کہ اللہ رب العزت کی صفات کا اس بات سے یہ لازم نہیں آتا، اور نہ یہ اس کا لازمہ ہے کہ اللہ کی صفات مخلوق کے مشابہت ہیں، اور نہ ہی اس کی کوئی کیفیت کا ہمیں علم ہے کہ وہ کیسی ہیں، کس طرح ہیں، یہ ہمیں علم نہیں ہے. اور بلکہ وہ اس کی جلال اور کمال اور اس کی خوبصورتی کے لائق ہیں، جس طرح اللہ کی شان کے لائق ہیں، اور صفات جو مخلوق کی صفات ہیں وہ اس کے نقص کے، جس طرح اس کے نقص کے لائق ہیں. تو دونوں میں بہت بڑا فرق.
خاص میں ایک بات بچہ کل کرنے کے لیے مجبور اس کو کہتے ہیں اندر گر جائے گا اور دور بھی پورا پورا.
ثم قال لا نزيد فيه ولا نفسره، لا نزيد فيه، لا نثبت لله جل وعلا من الأسماء والصفات ما لم يثبته لنفسه، ولا نفسره أي بخلاف ظاهره، كتفسير الجهمية والمعتزلة الذين صرفوه عن ظاهره. نعم. والقاعدة يا إخوة في هذا أننا إذا كنا نثبت لله ذاتا لا تشبه الذوات، فإننا نثبت له سبحانه صفات لا تشبه الصفات، وقد أجمع العلماء فيما ذكره غير واحد من أهل العلم، من المحققين من أهل العلم، أجمعوا على أن صفات الباري جل وعلا تجري على ظاهرها، نفهمها على ظاهر ما أخبرنا الله جل وعلا أو أخبرنا النبي صلى الله عليه وسلم، مع نفي التشبيه. لا بد في الإثبات من نفي التشبيه. والقاعدة في هذا هي قول الله جل وعلا: ليس كمثله شيء وهو السميع البصير. ليس كمثله شيء، نفي المماثلة، وهو السميع البصير، الإثبات. نعم، وقف عليه القرآن والسنة، وهذا تأكيد أن باب الأسماء والصفات لا نتجاوز فيه الكتاب والسنة. فلا يجوز لإنسان أن يستحسن اسما أو يستحسن صفة فيثبت هذه الصفة أو يثبت هذا الاسم لله جل وعلا. لا نتجاوز القرآن والحديث. نعم، قال: ونقول الرحمن على العرش استوى، فأتى بصفة أخرى وذكر هذه الصفة كما ذكر التي قبلها، لأنه يرد هنا على المعطلة، فذكر هنا صفة الاستواء التي فسرها أهل الضلال بالاستيلاء. والاستواء في لغة العرب لها معان معلومة، منها علا وارتفع. ولذلك لما جاء رجل إلى الإمام مالك يشغب فقال: الرحمن على العرش استوى، كيف استوى؟ قال له الإمام مالك: وقد طأطأ رأسه وعلته الرحضاء، العرق الشديد. فقال: الاستواء معلوم، والكيف مجهول، والإيمان به واجب، والسؤال عنه بدعة. ما معنى الإيمان مع الاستواء معلوم؟ أي معلوم في لغة العرب، معلوم معناه. والكيف لا نعلمه، لأن الله جل وعلا أخبرنا عن صفاته ولم يخبرنا عن كيفياتها. الإيمان به واجب، لأن الله أمر بذلك. والسؤال عنه بدعة، لأنه لم يفعله الصحابة رضي الله عنهم وأرضاهم، بل كانوا يسلمون لرسول الله صلى الله عليه وسلم هذه الأبواب. نعم،
يعني في
هذا
صفته
قول معطل جهمي. من زعم غير هذا، يعني خالف في أن النصوص هي الحاكمة في باب إثبات الأسماء والصفات، فإنه معطل جهمي، لأنه سلك خلاف المسلك الصحيح في إثبات الصفات، فذهب إلى التعطيل. ولماذا تذكر الجهمية، أو كثير من العلماء يذكرون الجهمية يا إخوة، مع ولا يذكرون ربما المعتزلة؟ ذلك لأن مقالة الجهمية هي مقالة المعتزلة، أي أن المعتزلة تأثروا بالجهمية، فذكر الجهمية يغني عن ذكر أنواع المعطلة كلهم. نعم،
इसी तरह मुअल्लिफ रहिमहुल्लाह इसके बाद इरशाद फरमाते हैं कि जो इसके अलावा कोई और बातिल दावा करे तो वो जहमी है और वो तातील का शिकार है, वो तातील कर रहा है सिफात बारी ताला की। यानी इसमें असल में मुअल्लिफ रहिमहुल्लाह ये कहना चाहते हैं कि जो भी सही मसलक, सही तरीक़ेकार, सही कायदा जाब्ता सलफ का उससे हट जाए इस बात सिफात बारी ताला में, तो वो जहमिया के मजहब के ऊपर है, बिदती है। क्यों सलफ जो है वो जहमिया का जिक्र करते हैं और मुतजिला और दूसरे फिरकों का नहीं करते इस बात सिफात ताला में? क्योंकि जहमिया का जिक्र मुतजिला और दीगर फिरकों के जिक्र से मुस्तगनी कर देता है, उसकी जरूरत बाकी नहीं रहती। क्यों? क्योंकि मुतजिला और तमाम जितने भी मुअत्तिल फिरके हैं जिन्होंने जो जो इस बात बारी ताला में सिफात बारी ताला में गुमराह हुए हैं, उन्होंने अपना मकाला, अपना मजहब, अपना मनहज जहमिया से ही अखज किया है। तो जहमिया का रद्द करना गोया उन तमाम के ऊपर रद्द करना।
أنهما أي المعطلة والممثلة، وإن كان في جهتين متناقضتين، إلا أن كل معطل ممثل وكل ممثل معطل. وتفسير ذلك أن كل معطل ممثل لم يعطل إلا بعد أن وقع في نفسه أمر التمثيل، فلجأ إلى تعطيل الصفة. وكل ممثل معطل حينما مثل صفات الله جل وعلا بصفات خلقه، فإنه عطل الصفة عن الواجب فيها من الإثبات لله جل وعلا. نعم،
इसी तरह शेख हफीजुल्लाह फरमाते हैं कि जो मुअत्तिला और ममस्सिला यानी मुशब्बिहा जो अल्लाह ताला की मुशाबहत मखलूक से करार देते हैं और जो तातील सिफात करते हैं, हालांकि बज़ाहिर ये एक दूसरे के उलट दोनों फिरके हैं, लेकिन हर मुअत्तिल जो है वो मुशब्बिह भी है और हर हर जो मुशब्बे है वो मुअत्तिल भी है। वो किस तरह? वो कुछ इस तरह से कि जिसने तातील की, जो मुअत्तिल है वो उसने तातील नहीं की, मगर जब पहले उसके दिल में तशबीह आई कि उसने पहले बारी ताला को तशबीह दी मखलूक से, फिर उसने तातील की। इसी तरह जिसने, जो मुशब्बे है, मुमस्सिल है, उसने भी जब अल्लाह ताला की सिफात को मखलूकीन से मुशाबहत किया तो उसने बारी ताला की सिफत को उसके असल वजह से हटा दिया, असल मामले से हटाकर उसकी तातील कर दी, गोया उसको असल पे बाकी नहीं रहा बल्कि मखलूकीन से मुशाबह कर दिया, जो कि एक किस्म की वो भी तातील है। तो गोया दोनों ममस्सिल भी हैं, दोनों मुअत्तिल भी हैं।
ثم انتقل إلى مسألة أخرى، قال: وألا نقول كما قالت الخوارج: من أصاب كبيرة فقد كفر. الخوارج هم أول الفرق التي خرجت على هذه الأمة، وأصلهم وأساسهم ذو الخويصرة التميمي الذي لم يقبل حكم رسول الله صلى الله عليه وسلم، فقال النبي صلى الله عليه وسلم: يخرج من ضئضئ هذا قوم تحقرون صلاتكم إلى صلاتهم وصيامكم إلى صيامهم، يمرقون من الدين كما يمرق السهم من الرمية. نعم.
उसके बाद मुअल्लिफ रहिमहुल्लाह एक अहम मसले की तरफ मुंतकिल हुए हैं, वो खवारिज का मसला है कि हम उस तरह भी नहीं कहते अहलुस्सुन्नाह वल जमा जिस तरह के खवारिज कहते हैं। और खवारिज वो फिरका है जो सबसे पहले इस उम्मत के ऊपर निकला, और उनकी असल जो है, उसकी बुनियाद जो असास है, पहला शख्स ज़ुल ख़ुवैसरा तमीमी है, जिसने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का हुक्म नहीं माना और एतराज़ किया। तो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि इस शख्स के साथियों में से, इनमें से ऐसे लोग निकलेंगे जो, जिनकी नमाजों को तुम अपनी नमाजों को उनकी नमाजों के सामने हकीर समझोगे, उनकी इबादत के सामने हकीर समझोगे, और इस तरह इस्लाम से निकलेंगे जिस तरह तीर कमान से निकल जाता है, और ये गुमराह होंगे।
الخوارج في مخالفتهم لأمر الإيمان، تعريف الإيمان، وقد سبق معنا تعريف الإيمان عند أهل السنة والجماعة. والخوارج بسبب خللهم في أمر الإيمان فإنهم يكفرون مرتكب الكبيرة. لماذا؟ لأن الإيمان عندهم كل لا يتجزأ، إذا ذهب بعضه ذهب كله، إذا ذهب بعضه ذهب كله، فالإيمان عندهم لا يزيد ولا ينقص. لا يقولون كقول أهل السنة إن الإيمان يزيد وينقص، يخالفون في هذا الباب. نعم.
और खवारिज की यहाँ पे गुमराही जो तकफीर की वजह है, वो असल में जिस तरह के पहले गुजर चुका कि अहलु सुन्ना वल जमा की मुखालफत है ईमान के मसले, कि ईमान की तारीफ में वो कहते हैं कि ईमान एक कुल है जो कि उसकी जुज अज्जा नहीं हो सकते, और ईमान जब उसका बाज चला जाए तो सारा ही चला जाता है, और ईमान ना बढ़ता है ना कम होता है, और जाहिर है ये अहलुल हक से इनहराफ है, जिस तरह के मुर्जिया का इन्हिराफ दूसरी तरफ। इसी वजह से जब एक ईमान का कुछ हिस्सा चला गया तो इंसान काफिर हो गया,
الإيمان
इसीलिए
يفرقون بين الإيمان المطلق وبين مطلق الإيمان. حينما يتكلمون عن الإيمان المطلق يعنون به الإيمان الكامل. الله جل وعلا لما ذكر أهل الإيمان وذكر ما عندهم من الصفات والأعمال قال: أولئك هم المؤمنون حقا. وأما مطلق الإيمان فهو أصله، وهذا يبقى مع فعل المعاصي. ولذلك الله جل وعلا قال: وإن طائفتان من المؤمنين اقتتلوا، طائفتان من المؤمنين اقتتلوا، حصلت منهم هذه المخالفة وهي أمر الاقتتال، ومع ذلك سماهم ماذا؟ مؤمنين. نعم.
इसी तरह अहले सुन्ना वल जमा के यहाँ ईमान मुतलक की जो टर्म है, इस्तिलाह है, और मुतलक ईमान की इस्तिलाह है, इसमें फर्क। और ईमान मुतलक का जब जिक्र होता है नुसूस के अंदर तो उससे मुराद ईमान कामिल होता है। जिस तरह अल्लाह रब्बुल इज्जत ने अहले ईमान सहाबा किराम की सिफात बयान की तो फरमाया हुआ कहुमुल्मुमिनून हक्का, कि वो हक और सच मोमिन है, मुकम्मल मोमिन है, यानी जो मुकम्मल ईमान वाले हैं। जबकि मुतलकुल ईमान का मतलब है कि ईमान की असास जो कि बाकी रहती है गुनाह करने के बावजूद भी। जिस तरह के अल्लाह रब्बुल ने इरशाद फरमाया कि जब दो ग्रोह मोमिनीन में से आपस में किताल करें, जंगो जदल करें, तो यहाँ पर उन दोनों को मोमिनीन कहा, हालांकि उनसे एक गुनाह सर हो रहा है, और वो है किताल, आपस में किताल करना, और किताल करना गुनाह है। इसके बावजूद भी उन्हें अल्लाह रब्बुल इज्जत खुद मोमिन करार दे रहे हैं।
إحدى مخالفات الخوارج، وإلا فإن الخوارج لهم مخالفات كثيرة، ويكفي من تاريخهم المليء بالحقد أنهم كفروا الصحابة وخرجوا على الصحابة وقاتلوهم، وإذا كان رأسهم وأولهم قد خرج على رسول الله صلى الله عليه وسلم فإن أتباعه إلى زماننا هذا هم الذين يخرجون على السنة في أمر التعامل مع ولاة الأمر، فينزعون يدا من طاعة ويخالفون أمر البيعة ويخرجون على حكامهم وأئمتهم، وينتج عن ذلك من الفساد الأمر العظيم، فيكونون بذلك سببا في إزهاق الأرواح وفي قتل الأنفس وفي دمار البلدان، وهم بذلك كله حينما خرجوا عن السنة وقعوا في هذه الضلالات. وإلى زماننا هذا، وإن قال قائل هل لا بد من أن يخالفوا في هذه العقيدة، يعني لا يقال عن الخارج خارجي إلا إذا كفر بالكبيرة، قلنا لا يلزم ذلك، فإنه وإن قال بقول أهل السنة في الإيمان لكنه أخذ بصفة من صفة الخوارج المعروفة عند أهل العلم، فيكفي ذلك في تسميته بأنه خارجي. نعم
और मुसन्फ रहिमहुल्लाह ने यहाँ पे खवारिज के फिरके की अहम मुखालफत जो अहले सुन्नत की वो जिक्र की है। इल्ला खवारिज की तो बेशुमार मुखालफत है सुन्नत, और उनकी तारीख जो है वो कराहियत और फसाद से भरी पड़ी है। जिस तरह के उनका सबसे पहला ज़ुल्ख़ुवैसरा रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ऊपर मोतरिज हुआ, उनके ऊपर निकला, और उनके पहले जो सरगने थे वो सहाबा किराम के ऊपर निकले, उनके खिलाफ खुरूज किया, उनको तकफीर की, उनके साथ किताल किया। तो इसी तरह इनके आज भी सरगने निकलते ही आ रहे हैं, आज भी ये लोग मौजूद हैं, और ये सुन्नत के ऊपर इनका खुरूज होता है। और सुन्नत का बाब जो हुक्काम और वलातुल अम्र मुस्लिमीन के बारे में एक अहले सुन्नत का कायदा है, ये उसके ऊपर खुरूज करते हैं, उसकी मुखालफत करते हैं, और बैत की मुखालफत करते हैं, समा ताअत की उसूल की कायदे की मुखालफत करते हैं, और इसके सबब सारे मुसलमान मुल्कों में और दिगर में फसाद, अजीम फसाद मचता है, और बेशुमार मासूम जाने जाया जाती हैं, और बहुत सारे जो है अवतान और बिलाद जो है बर्बाद हो चुके हैं इनकी खवारिज की फिक्र की वजह से। और इस फिक्र की वजह से ये सुन्नत के खिलाफ इन्होंने खुरूज किया है, और इन तमाम गुमराहियों में वाकई हुए हैं। और कहने वाला अगर ये कहे कि क्या ये जरूरी है कि ये लोग भी मुर्तकबे कबीरा को काफिर करार दें तभी खवारिज बनेंगे, ये लाजमी नहीं है। शेख फरमाते हैं ये लाजमी नहीं है, क्योंकि चाहे वो इस बाब में मुर्तकबे कबीरा को काफिर करार ना दे, लेकिन जब उन्होंने खुरूज और किताल और आदम समा उतात का मनहज अपनाया तो ये खवारिज की ही एक सिफत है। तो तमाम उमूर में मुवाफकत जरूरी नहीं है, कोई एक भी सिफत उनकी पकड़ है खवारिज की तो वो खवारिज में से ही है, और ये काफी है।
رسول الله وإقام الصلاة وإيتاء الزكاة وصوم رمضان وحج البيت. من الأدلة يا إخوة أن الإنسان لا يكفر بفعل الكبائر قوله صلى الله عليه وسلم شفاعتي لأهل الكبائر من أمتي، ما أعظم هذا الحديث وما أحسن هذه الشريعة، وما أرحم الله جل وعلا بعباده المؤمنين المقصرين، فإنهم مع مخالفتهم يقول عنهم صلى الله عليه وسلم شفاعتي لأهل الكبائر من أمتي. وإنما قال المصنف إنما الكفر في ترك الخمس التي هي الشهادتان والصلاة والزكاة والصيام والحج، والمعنى إذا تركت جميع هذه الخمس فلا خلاف في كفر صاحبها. لو أن رجلا قال أنا مسلم وهو لم ينطق الشهادة ولا يصلي ولا يزكي ولا يصوم ولا يحج مع تيسره له، فاجتماع هذه الخمس هي المراد من قول المصنف رحمه الله إنما الكفر في ترك الخمس. نعم
और इसके बाद मुसन्निफ रहिमहुल्लाह फरमाते हैं कि हम गुनाहों की वजह से तकफीर नहीं करते, यानी इसका मतलब ये कायदा है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया जो दलायल में से है कि कबायर जुनूब वाले जो हैं लोग वो काफिर नहीं होते, शफाती लि अहले कबायरी मिन उम्मती, मेरी शफात जो है वो कबायर के मुर्तकिब होने वाले, कबीरा गुनाहों के मुर्तकिब जो मेरे उम्मत में से होंगे उनके लिए होगी। क्या अजीम हदीस है ये, और क्या अल्लाह रब्बुल इज्जत का रहमत और उसकी रहमत की वसअत है अपने उन गुनाहगार और कुताहियां करने वाले बंदों के लिए, और शरीयत में कितनी रहमत है। फिर मुअल्लिफ रहिमहुल्लाह ये फरमाते हैं कि कुफर जो है वो पांच अरकान को छोड़ने में है। इसका माना ये है कि जब पांचों अरकान सारे के सारे छोड़ दिए जाएं, कोई कहे कि मैं मुसलमान हूं और ना ही वो शहादा बजा लाए यानी शहादत का इकरार करे, और ना ही नमाज पढ़े, ना जकात दे, ना रोजा रखे, ना हज बैतुल्ला करे, और उसके पास इस्तेआत भी हो, तो इसमें कोई शक नहीं है कि इजमा है, इत्तिफाक है अहले इल्म का कि ऐसा शख्स काफिर है, वो मुसलमान नहीं कहला सकता।
نبه إلى مسألة مهمة وهو أن التكفير هذا الحكم هو حق لله جل وعلا للنبي صلى الله عليه وسلم، فلا يجوز للإنسان أن يكفر مسلما، وليس على هذا الحكم أثرة من علم سواء من كتاب الله جل وعلا أو من سنة النبي صلى الله عليه وسلم. الأمر الآخر أن الذي يتولى بيان هذه الأمور من أمور التكفير هم أهل العلم الربانيون الذين يعرفون دلالات الألفاظ ويستقرئون نصوص ويعرفون الأمور المجمع عليها من المختلف فيها. أما أن يتصدر صغار طلبة العلم لمثل هذه المسائل فإن هذه مزلة أقدام وانحراف عن الجادة ودخول فيما لا يحسن الدخول فيه، بل هو افتئات على العلماء وجراءة في التصدر والتعالم. ولا ينبغي أن يظن بعض طلبة العلم أن عدم دخوله في مثل هذه المسائل هو من عدم نصرة الدين، بل إن سكوته عن هذه المسائل وعدم تصدره لها هو من الإحسان إلى نفسه أولاً، ومن الإحسان إلى عباد الله ثانياً، ومن سلوك الجادة التي أمرنا الله جل وعلا بها ثالثاً، لأن الله جل وعلا قال: وإذا جاءهم أمر من الأمن أو الخوف أذاعوا به، ولو ردوه إلى الرسول وإلى أولي الأمر منهم لعلمه الذين يستنبطونه منهم. نعم، هذا أطلنا.
यहाँ पे तकफीर के बारे में एक बहुत ही अहम मसला जो है वो जरूरी है बयान करना। पहली पहली बात तो ये है कि तकफीर जो है अल्लाह रब्बुल इज्जत और नबी अलैहिस्सलाम का हक, और किसी भी इंसान के लिए जायज नहीं है कि वो किसी मुसलमान को काफिर करार दे, और इसके ऊपर कोई कुरान और सुन्नत में और इल्म में कोई दलील मौजूद नहीं है इसके ऊपर, तो इसमें अल्लाह रब्बुल से डरना चाहिए। दूसरी बात, दूसरा कायदा जो इस बाब में शेख हफिजुल्लाह बयान फरमा रहे हैं वो ये है कि इन उमूर को जो शख्स इसका एहतिमाम करेगा वो अहले इल्म रब्बानीयीन है, किबार है, रासिखीन फिल इल्म है, जो अल्फाज और मानी दलालात और नुसूस और इजमा और इख्तिलाफ को अच्छी तरह जानते हैं पहचानते हैं। सिगार तलबतुल इल्म छोटे छोटे तालब इल्मों का काम नहीं है, ये उनके लिए फिसलन है जो उन्हें गुमराह कर सकती है और सीधे रास्ते से हटा सकती है। और इसीलिए बाज लोग ये भी समझते हैं कि अगर वो इस मामले में दाखिल ना हुआ तो वो दीन की शायद नुसरत नहीं कर रहा, दीन की मदद नहीं कर रहा, अल्लाह की मदद नहीं कर रहा, बल्कि उलट बात है कि वो इससे चुप रहे, इस मामले में खामोश रहे, तकफीर का बाब किबार अहले इल्म के लिए छोड़ दे, तो यही उसके लिए बेहतर है कि उसके अपने लिए एहसान है और अल्लाह के बंदों के लिए भी साथ भी अच्छाई है और एहसान है, और यही वो रास्ता है जो अल्लाह रब्बुल इज्जत ने जिसका हुक्म दिया है कि अहले इल्म पे जुरत ना की जाए, कि बाहर अहले इल्म की मौजूदगी में उनका हक अपने हाथ में ना लिया जाए। और जब उनके पास वइदा जाअहुम अम्रुम मिनल अम्नि अविल खौफि अज़ाउ बिह, जब उनके पास अमन या कोई खौफ का कोई मसला आता है, कोई मामला आता है, तो फौरन उसको फैला देते हैं हर तरफ, हर तरफ हर कोई उसमें चहमगोइयां करना शुरू कर देता है। और अगर वो अल्लाह और रसूल सल्लल्लाहु अलैहि वसल्लम को उसकी तरफ उसको लौटाएं और उलिल अमर अहले इल्म की बार की तरफ उसको लौटाएं तो उनके लिए उसमें खैर होगी। यही असल रास्ता है और यही मनहज हक है और यही जादतुल हक है, जिसका इल्तिजाम, जिसकी पाबंदी जरूरी है तुल्लाब इल्म पे।
ولا بد أن نعلم أن نبينا صلى الله عليه وسلم حذرنا من الولوج في هذا الأمر بغير علم وحجة، فقال عليه الصلاة والسلام: من قال لأخيه يا كافر فقد باء بها أحدهما. فالأمر خطير، والخطب جليل، وأثر التكفير عظيم. ينبني على التكفير، الإخراج من ملة الإسلام، وتتعلق به مسائل، تتعلق به مسائل في حياته، وتتعلق به مسائل بعد موت الشخص. فلذلك لا ينبغي طرق مثل هذه المسائل ولا المسائل المتعلقة بها من طلبة العلم المبتدئين. تأتي بعض المسائل يا إخوة تحدث عند بعض طلبة العلم هيجان في البحث، مسائل متعلقة بالعذر بالجهل، مسائل متعلقة بجنس العمل، مسائل متعلقة به. والأولى به أن يتدرج في العلم، وأن يعرف مكانه، وأن يعرف موقعه، وأن يعرف الواجب عليه، وأن يعرف أن من المسائل ما لا يخوض فيه ولا يتحدث فيه إلا أهل العلم الأكابر. للأسف لأن العلم ثقيل ويحتاج إلى صبر وإلى طلب علم واجتهاد، والبعض لا يريد هذا، يريد أن يقفز مباشرة ويتصدر فيخوض في مسائل وهو ربما لم يضبط بعض أولويات المسائل ولم يفقه بعض البديهيات في علم الشريعة. نعم
और इसी तरह यहाँ पे इस तरफ तंबीह जरूरी है कि बाज लोग तकफीर के मामले में मुबतदीन इब्तदाई छोटे छोटे तालिब इलम इस मामले में बगैर किसी हुज्जत व बुरहान और बगैर इलम के दाखिल हो जाते हैं। और हमारे नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने इसकी सख्त ममानत की है, जिस तरह के हदीस शरीफ में आया है कि जिसने कि अपने भाई को कहा ए काफिर, तो उनमें से कोई एक तो जरूर उसका मुस्तहक करार पाएगा। तो ये मामला इंतहाई खतरनाक है, ये कोई आसान मामला नहीं है। तकफीर का मामला, इसके आसार बहुत बड़े हैं, इसके ऊपर जो आसार मुतरतिब होते हैं, जो नताइज निकलते हैं, इंतहाई बहुत बड़े उसके मामलात हैं कि किसी को इस्लाम से खारिज करार देना, उसके बाद उसकी जिंदगी में बहुत सारे मसाइल मुतरतिब होते हैं, शरी अहकाम मुतरतिब होते हैं उसकी मौत के बाद भी। और इसी तरह बाज तालिब इल्म जो है उनके यहाँ ये चीजें जो है बहुत परेशानी का बायस बनती हैं, जिस तरह वो उज़्र बिल जहल के मामले हैं, जिस तरह जिन्सुल अमल का मामलात हैं, ये उमूर इन मसाइल में पड़ जाते हैं। हालांकि ऐसे लोगों को, ऐसे मुब्तदीन को, इब्तदाई तालिब इल्मों को बुनियादी चीज़ों का भी इल्म नहीं होता, अकीदे की बदीहियात का इंतहाई असासी, इंतहाई छोटी छोटी चीज़ों का इल्म नहीं होता, बल्कि उन्हें अरकान इस्लाम का भी इल्म नहीं होता। तो वो किबार अहले इल्म के लिए ये मामला छोड़ देने चाहिए, क्योंकि इलम जो है ये हर एक को हजम नहीं होता, इलम बहुत भारी है और जिम्मेदारी बहुत बड़ी है। तो उसको चाहिए कि सब्र के साथ अपनी कदर को पहचाने, अपने वो उसके अंदर क्या सलाहियत है उसके मुताबिक रहे और अपनी अपनी हुदूद के अंदर रहे। और ये खतरनाक मसाइल जो है, बड़े बड़े मसाइल किबार रासिखीन रब्बानीन अहले इल्म के लिए छोड़ दे, इसी में उसकी दुनिया और आखिरत की भलाई।
المصنف رحمه الله، فأما ثلاث منها فلا يناظر تاركه، من لم يتشهد ينطق الشهادتين ولم يصلي ولم يصم، لأنه لا يؤخر شيء من هذا عن وقته، ولا يجزئ من قضاه بعد تفريطه فيه عامدا عن وقته. هذه المسألة وهي متعلقة بالخمس المباني يا إخوة. أولا لا بد أن نعلم أن من جحد واحدا من هذه الأركان والمباني خرج عن الإسلام، من جحد واحدا منها. نعم
उसके बाद मुसन्निफ रहिमहुल्लाह जिक्र फरमाते हैं कि जो तीन इनमें से हैं, यानी पहले तीन शहादत, कलिमा तैयबा, इकामुस्सला और रोजा रखना, जो इनको छोड़ दे तो उनसे उसके साथ कोई मुनाजरा नहीं होगा, क्योंकि इसको अपने वक्त से मुअख्खर करना जायज ही नहीं। और जो इसको कजा करे बगैर किसी शरई उजर के, उसका कोई कबूल नहीं है। यहाँ पे ये मसाला उसूली समझना जरूरी है कि ये पांच जो मबानी हैं, पांच अरकान हैं, बुनियादी इस्लाम के अरकान हैं, जो इनमें से एक का भी इनकार करे वो मिल्लत इस्लाम से खारिज हो गया, दायरा इस्लाम से बाहर हो जाता है। सबसे
زعم
पहले
أنه دخل الإسلام وأبى أن ينطق بالشهادتين مع قدرته على ذلك فإنه بالإجماع لا يكون مسلما.
इसी तरह कि जो शख्स शहादतैन ना बोले, उसका नुत्क ना अदा करे, अशहदु अल्ला इलाहा इल्लल्लाह व अशहदु अन्ना मुहम्मदुर रसूलुल्लाह, और वो उस पे कादिर था, फिर भी कहे कि मैं मुसलमान हूँ, तो ये बिल्कुल काफिर है ये शख्स, इसकी कोई ये बात कबूल नहीं की जाएगी। उसके पास कोई उजर भी नहीं है, फिर भी शहादतैन का नहीं बोल रहा, तो कैसे ये मुमकिन है, इसका इस्लाम से कोई ताल्लुक नहीं।
أهل العلم يقوى في مسألة الصلاة، فإنهم بعد إجماعهم على أن من تركها جحودا أنه يكفر، اختلفوا في من تركها تكاسلا في قولين مشهورين معتبرين معروفين منذ سلف هذه الأمة إلى زماننا هذا. اختلف أهل العلماء أهل العلم في تارك الصلاة تهاونا، فمنهم من قال يكفر ومنهم من قال لا يكفر. نعم
जहाँ तक नमाज तर्क के सलात तर्क के नमाज का मसला है, तो इसमें खिलाफ कौन है? इस पर इत्तिफाक है कि जो नमाज को तारिक उसका इनकार करे, उसकी वजूब का, उसकी फर्जियत का इनकार करे, वो तो काफिर है। लेकिन जो उसके इकरार करे कि वो फर्ज है और उसके बाद सुस्ती और कोताही करते हुए छोड़ दे, तो इसमें अहले इल्म के शुरू से लेके सलफ से लेके आज तक दो मशहूर कौल हैं जो मोतबर हैं और वो बिल्कुल मुकम्मल तौर पर मोतमद अलैह हैं। एक कौल ये है कि वो ऐसा शख्स जो सुस्ती के मारे नमाज छोड़े वो काफिर हो जाता है, दूसरा कौल है कि वो काफिर नहीं होता।
لا بد أن نفقه شيئا مهما جدا في كلام العلماء، وهو أن كلام العلماء يا إخوة يفسر بعضه بعضا. ومعنى ذلك أنك إذا وقفت على عبارة ولم تفقه معنى هذه العبارة فارجع إلى كلام أهل العلم ممن يفسرون هذه العبارات ويوضحونها. وإن كان في المسألة إجماع فيجب عليك أن تحسن توجيه كلام العالم المحقق الذي هو على جادة أهل السنة، وإن كان خطأ فإن الخطأ يرد مع حفظ مكانته ومعرفة قدره وحفظ سابقته في العلم وفي الدين. وأما إن كان هذا الخطأ من أهل الضلال فإنه يرد عليهم خطأهم ولا كرامة لهم، لأن خطأهم إنما كان عن أصلهم الباطل الذي يسلكونه في أبواب الشريعة. فلا بد أن نعرف أن المسائل المجمع عليها لا يمكن أن يقع أو لا يقبل بعد ذلك فيها خلاف، كما أن المسائل الخلافية المشهورة لا يجوز فيها ادعاء الإجماع لأحد القولين.
इसी तरह इस चीज में तालिब इल्मों के लिए जानना जरूरी है कि अहले इल्म का कलाम जो है बाज एक जगह पे दूसरी जगह जो दूसरे इजमाल की तफसीर करता है, और इसकी जान पहचान के लिए हमें अहले इल्म के कलाम की तरफ रुजू करना चाहिए कि वो हमें समझाएं, उसकी तौदीह और तशरीह करें। इसी तरह इजमा जो है, जहाँ पे इजमा हो और कोई इबारात उसके बरक्स पाई जाए किसी आलम मुहक्क की जो अहल सुन्ना के मनहज और उनके तरीके पर है, तो अगर उसके ने कोई गलती की है तो उसकी गलती को रद्द किया जाएगा, लेकिन उसकी उसकी इज्जत व करामत महफूज रहेगी क्योंकि वो अहल सुन्ना में से है। जबकि अगर अहल दलाल और अहल बातिल अहल बिदत कोई गलती करते हैं इन अबवाब में, तो उनकी गलती उनके मुंह पर दी मारी जाएगी और क्योंकि और उसको बिल्कुल कबूल नहीं किया जाएगा, उनका कोई इज्जत एहतराम नहीं है। क्यों? क्योंकि वो अपने बातिल उसूलों की वजह से ये गलतियां कर रहे हैं। इसी तरह इंसान को तालिब इल्म को ये भी पहचानना चाहिए कि जो मुजमा अलैह मुत्तफिका अलैह मामलात हैं उसमें उसके बाद इख्तिलाफ काबिल कबूल नहीं है, और इसी तरह जो मुख्तलिफ ही है मामलात हैं उसमें दावा इजमा करना भी बहुत ही अजीब और बहुत ही बड़ी गलती और गुमराही का बायस।
ألقاكم في الغد بإذن الله، وصلى الله على نبينا محمد وعلى آله وصحبه، والحمد لله رب العالمين. بارك الله فيك.
شيخ حفظه الله، यहां पर एक तवक्कुफ करते हुए यहां ठहरते हैं और फरमा रहे हैं कि इंशाअल्लाह कल यहां से आगे आगाज होगा इल्मी नशिस्त का। अल्लाह रब्बुल इज्जत जो है हमें इस ये मजालिस को नफा बख्श बनाए और हमारे खैर और बायस और हिदायत का बायस बनाए। वसल्लल्लाहु तआला अला नबीना मुहम्मद व अलिहि व सहबिहि अजमाईन।